यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत चितवनको भरतपुरमा बन्द सत्र जारी। आजै बन्द सत्र सम्पन्न गरेर निर्वाचनको कार्यक्रम अघि बढ़ाउने तयारी। बिना विवाद स्वस्थ र स्वच्छ तरिकाले महाधिवेशन सम्पन्न गरेर इतिहास रच्न प्रतिनिधिहरूलाई सभापति रवि लामिछानेको आह्वान। नेपालमा मनसून प्रवेश गरेको भए पनि तराईमा तातो लहरको जोखिम कायमै रहेको जल तथा मौसम विज्ञान विभागद्वारा जानकारी। अत्यधिक गर्मीका कारण नेपालगंजका 163 विद्यालय भोलिदेखि 3 दिन बन्द। श्रीलंकामा डेंगी नियन्त्रणका लागि सेना परिचालन। र फिफा विश्वकप फुटबलमा आज राति पहिलो खेलमा पोर्चुगल र उज्बेकिस्तान प्रतिस्पर्धा गर्दै।
भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना।
हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनको भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशनको बन्द सत्र शुरू भएको छ। महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले पार्टीभित्र गुट उपगुट नबनाउन निर्देशन दिनुभयो। सभापति लामिछानेले महाधिवेशनमा आफ्नो विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो। सभापति लामिछानेले नेतृत्व चयनका लागि कसैलाई पनि उम्मेद्वारी दिनबाट वञ्चित नगराइने स्पष्ट पार्नुभयो। उहाँले सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई उम्मेद्वार बन्न नदिने भन्ने हल्ला निराधार रहेको समेत स्पष्ट पार्नुभयो। उहाँले बिना विवाद स्वस्थ र स्वच्छ तरिकाले महाधिवेशन सम्पन्न गरेर इतिहास रच्न आह्वान गर्नुभयो। चितवनमा जारी रासोपाको महाधिवेशनमा आजै बन्द सत्र सम्पन्न गरेर निर्वाचनका कार्यक्रम अघि बढ़ाउने तयारी गरिएको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम राष्ट्रिय महाधिवेशनका लागि 3849 प्रतिनिधि कायम भएका छन्। सार्वजनिक भएको प्रतिनिधिको नाम ओलीमाथिको उजुरी छानबिनपछि प्रतिनिधिको संख्या निर्धारण भएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको बन्द सत्रपछि निर्वाचनको प्रक्रिया अघि बढ़ाइनेछ। मतदानमा विद्युतीय उपकरण प्रयोग हुनेछ। महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिका लागि रासोपाको आफ्नै एपबाट मतदान गर्ने व्यवस्था गरिँदैछ। 80 विद्युतीय उपकरणबाट मतदानको तयारी भएको छ। एक सभापति र 900 जना केन्द्रीय सदस्य चयन गर्न मतदान हुने जानकारी प्रमुख केसीले दिनुभयो। कुनै उम्मेद्वारका प्रस्तावक र समर्थक उम्मेद्वार हुन पाउने छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संविधानले निर्दिष्ट गरेको मार्ग र विधिसम्मत ढंगले अघि बढ़ने पार्टीका शीर्ष नेताहरूले बताउनु भएको छ। लोकतान्त्रिक विधिलाई व्यावहारिकता दिने गरी हरेक चुनौती चिर्न रासोपा सक्षम रहेको सन्देश पार्टीको चितवनमा जारी प्रथम महाधिवेशनले दिनेमा प्रतिनिधिहरू विश्वस्त देखिन्छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन स्थल चितवनको भरतपुरबाट संवाददाता विमल गेवालीको रिपोर्ट।
दुईवटा निर्वाचनमा सहभागी बनिसकेपछि पहिलो महाधिवेशन गर्ने राजनैतिक पार्टी इतिहासमा दुर्लभ भेटिन्छन्। नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी त्यस्तै एउटा चमत्कारिक राजनैतिक शक्ति बनेर उदाएको छ। असार 7 गतेदेखि शुरू भएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम चितवन महाधिवेशन 3 दिनका लागि निर्धारण गरिए पनि प्रतिनिधिहरूको संख्या र सहभागिता बेलैमा यकिन गर्न नसक्दा एक दिन पर धकलिएको अवस्थामा छ। धेरैले चासोपूर्वक हेरिरहेको यो महाधिवेशनको व्यवस्थापन र सञ्चालनमा किन जटिलता आयो भनेर मैले पार्टीका पूर्व सांसद एवं गुनासो व्यवस्थापन विभागका प्रमुख डाक्टर चन्दा कार्की भण्डारीलाई सोधेको थिएँ।
हाम्रो फेरि 4 वर्षको इतिहासमा पनि धेरै परिवर्तनहरू धेरै कर्नरहरू आउँदै आउँदै हामी यहाँ पुगेको, जनताले विश्वास गरेको, त्यसमा एउटा सबभन्दा ठूलो कुरो यो समायोजनको कुरा पनि छ। त्यस कारण यो आजको हाम्रो आवश्यकता हो र राम्रो नियतले गरेको हो।
सुशासनको नारालाई जोरदार रूपमा उठाउँदै छोटो समयमा देशको ठूलो राजनीतिक शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी सामु अनेक प्रश्नहरू छन्। मध्ये धेरैले सैद्धान्तिक पक्षमाथि आशंका गर्छन्। तपाईहरूको राजनीतिक दर्शन सम्बन्धमा उठ्ने प्रश्नलाई यो महाधिवेशनले प्रष्ट पार्ला त भन्ने जिज्ञासामा पार्टीका एकजना नेता गणेश पराजुले,
कि राजनीतिक दल कि बौद्धिक भनिएको समूहहरूले विचार छैन भनेर भन्दै गर्दा आज यो ऐतिहासिक महाधिवेशन मार्फत सभ्य सभापतिज्यूको राजनीतिक प्रतिवेदनले स्पष्ट पार्नेछ, विधानले स्पष्ट पार्नेछ, हामीले गत निर्वाचनमा सार्वजनिक गरेका 100 बुदाका वाचापत्रले 5 बुदा भएको कारणले सरकारले जुन 100 बुदा
उद्घाटन सत्रका बेला शीर्ष नेतृत्वले आफ्नो पार्टी संविधानले निर्दिष्ट गरेको मार्गबाट दायाँ बायाँ नगरी विधिसम्मत ढंगबाट अघि बढ़ने प्रस्तुति दिएको सन्दर्भमा लोकतान्त्रिक विधिलाई व्यावहारिकता दिन हरेक चुनौती तिर्न सक्षम रहेको सन्देश यो महाधिवेशन मार्फत दिन खोजिएको जिकिर गर्नुहुन्छ पार्टीका सहमहामन्त्री विपिन आचार्य।
लङ जर्नी भएको कारणले हिजोभन्दा आजभन्दा भोलि क्लारिटी हुने स्वाभाविक प्रक्रिया पनि हो। पार्टीको विधानमा हुने क्लारिटीका कुराहरू होला, अथवा पार्टीको वैचारिक मूल्य मान्यताका कुराहरू होला, पार्टी कसरी सञ्चालन गर्नुपर्छ, पार्टीको आधार स्तम्भहरू के हुन्छ, कस्तो विधिमा चाहिँ यो पार्टी चल्न चाहन्छ।
लामो राजनीतिक संघर्ष र बलिदानको इतिहास बोकेका राजनीतिक दलहरूको शासन शैलीको कट्टर विरोध गर्दै सुशासनको पक्षपाती बनेर छोटो समयमा ठूलो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी समक्ष एकल सत्ताको सहज संसदीय संख्या जति सजिलो छ त्यत्तिकै गाह्रो प्राप्त जनसमर्थन जोगाउनुमा पनि छ। पहिलो महाधिवेशनको सुरक्षित अवतरणले दिने सन्देश अब छिट्टै छर्लङ्ग हुनेछ। विमल गेवाली, रेडियो नेपाल, भरतपुर।
जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसून प्रवेश भए पनि तराईमा तातो लहरको जोखिम कायमै रहने जनाएको छ। लुम्बिनी प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहे पनि तराईका एक दुई स्थानमा तातो लहर हिट वेभको जोखिम कायमै रहेको भन्दै विभागले सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा पनि तातो लहर चल्न सक्ने जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढ़ी र नेपालगंजमा आजको तापक्रम 39 41 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। वीरेन्द्रनगर, घोराही र भैरहवा लगायत तराई क्षेत्रमा तातो दिनको अवस्था रहने तथा पोखरा, काठमाण्डु, ओखलडुङ्गा, धनकुटा, विराटनगर, धरान, जिरी र ताप्लेजुङ लगायतका क्षेत्रमा मेघगर्जन तथा चट्याङ सहितको मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। पोखरा, ओखलडुङ्गा, धनकुटा, विराटनगर र ताप्लेजुङमा वर्षाको सम्भावना 40% रहेको विभागको पूर्वानुमान छ। विभागले मेघगर्जन, चट्याङ तथा तातो लहरबाट प्रभावित हुन सक्ने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अप्नाउन आग्रह गरेको छ। अत्यधिक गर्मी बढ़ेपछि बाँकेको नेपालगंजमा बुधबारदेखि लागू हुने गरी 3 दिनका लागि 163 विद्यालय बन्द गरिने भएको छ। यसअघि पनि उपमहानगरपालिकाले सूचना जारी गर्दै गर्मीका कारण विद्यालय बन्द गरेको थियो। गर्मीले विद्यार्थीलाई विद्यालय आवत जावत गर्न कठिनाई भई स्वास्थ्यमा प्रतिकूल असर हुने जोखिमलाई ध्यान दिँदै असार 10, 11 र 12 गते विद्यालय बन्द गरिने भएको छ। उपमहानगरका शिक्षा महाशाखा प्रमुख गोर्खा बहादुर खत्रीले जल तथा मौसम विज्ञान विभाग लगायत को सुझावका आधारमा 3 दिन विद्यालय तहका सम्पूर्ण पठन पाठन बन्द गरिने जानकारी दिनुभयो। उहाँले गर्मीले अधिकांश विद्यालयका विद्यार्थीमा बेहोस हुने, टाउको दुख्ने लगायतका लक्षण देखिएकाले विद्यालय बन्द गर्नु परेको बताउनुभयो। जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका अनुसार नेपालगंजमा 40 र खजुरामा 39.6 डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले लोकतन्त्रमा जनता केन्द्रमा हुने भएकाले जनता खुशी हुने गरी काम गर्नुपर्नेमा जोड़ दिनुभएको छ। जिल्ला हुलाक कार्यालय चितवनको आज निरीक्षणपछि मन्त्री तिमल सिन्हाले जनता खुशी भएपछि मात्रै संस्थाप्रतिको विश्वास बढ़ने बताउनुभयो। कतिपय कुरा हुलाकबाटै पठाउँदा सुरक्षित हुने बताउँदै मन्त्री तिमल सिन्हाले हुलाक भनेर नाक खुम्च्याउने होइन कि हुलाकमा काम गर्छु भनेर गर्व गर्नुपर्ने अवस्था सृजना गर्नुपर्नेमा जोड़ दिनुभयो। वन्यजन्तुको आक्रमणबाट अभिभावक गुमाएका मानव वन्यजन्तु द्वन्द प्रभावित परिवारका विद्यार्थीलाई आज छात्रवृत्ति प्रदान गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले निकुञ्ज कार्यालयमा आयोजित कार्यक्रममा प्रभावित परिवारका छात्र छात्रालाई जनहित 10,000 रूपैयाँका दरले छात्रवृत्ति हस्तान्तरण गर्नुभएको हो। विभिन्न समयमा चितवनमा बाघ भालु गैडा तथा हात्तीको आक्रमणमा परि अभिभावक गुमाएका एकदेखि 12 कक्षासम्म अध्ययनरत विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको छ। स्थानीय तहमा वन्यजन्तुको उच्च जोखिमका बीच संरक्षणमा योगदान पुर्याउँदै आएका अति विपन्न परिवारलाई लक्षित गरी निकुञ्जले राष्ट्रिय प्रकृति संरक्षण कोषसँग मिलेर यो कार्यक्रम ल्याएको हो। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश जारीपछि शिक्षा तथा खेलकुद मन्त्रालय मातहतका निकायहरूका पदाधिकारी नियुक्तिका सम्बन्धमा मन्त्रालयसँग छलफल गरेको छ। समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव चुडामणि पौडेलले विभिन्न विश्वविद्यालयहरू आयोग परिषद तथा बोर्डमा पदाधिकारी नियुक्ति प्रक्रियाका लागि तीव्र रूपमा काम भइरहेको जानकारी गराउनुभयो। सचिव पौडेलले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि हाल अन्तर्वार्ता भइरहेको, चिकित्सा शिक्षा आयोगका लागि मन्त्रालयले सबै छनौट प्रक्रिया पूरा गरेर नियुक्तिका लागि मन्त्री परिषदमा सिफारिश गरेको र संस्कृत विश्वविद्यालय काठमाडौँ विश्वविद्यालय लगायतका लागि पनि छनौट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार असार महिनाभित्रै अध्यादेशले पदमुक्त गरेका मन्त्रालय अन्तर्गतका सबै निकायमा पदाधिकारी नियुक्ति भइसक्नेछन्। बैठकमा सांसदहरूले सरकारले पुराना र अनुभवी व्यक्तिहरू हटाएर आफ्ना मान्छेहरू राख्न चाहेको आरोप लगाउनुभयो। प्राज्ञिक क्षेत्रको नेतृत्व गर्ने व्यक्ति युवा मात्रै नभई अनुभवी पनि हुनुपर्ने भन्दै सांसदहरूले सर्च कमिटिले सिफारिश गरेकाहरूले मुलुकको उच्च शिक्षामा सुधार गर्न नसक्ने बताउनुभयो। गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा, रोजगारी लगायतका कारण मानिसहरू पछिल्लो समय गाउँबाट शहर बसाई सर्दा गाउँहरू खाली हुँदै गइरहेका छन्। उच्च बसाई सराईका कारण सुदूरपश्चिमका पहाड़ी क्षेत्रहरू खाली हुँदै जाने र रोजगारीको सिलसिलामा युवाहरू विदेश पलायन हुँदा स्थानीय तहहरूलाई नीति तथा कार्यक्रम र बजेटमा समेत घट्दो जनसंख्या चुनौती बनेको छ। डडेलधुराबाट संवाददाता दिपेन्द्र अवस्थीको रिपोर्ट।
सुदूरपश्चिमका पहाड़ी क्षेत्रहरू दैनिक खाली हुँदै गइरहेका छन्। बढ्दो उच्च बसाई सराईका कारण वर्षेनी जनसंख्या घट्दो क्रममा छ। अहिले स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन थालेका छन्। तर घट्दो जनसंख्या भने निकै नै चुनौतीको विषय बनिरहेको छ। स्थानीय टीका कैनी,
कोही वैदेशिक रोजगारमा बम्बई छन्, कोही मद्रास छन्, कोही बेङ्गलोरमा छन्, तराई जाने पनि ठूलो चाप छ। गाउँमा मान्छे मर्यो भनेपछि पनि मालामा हुने परिस्थिति छैन।
भएको जनसंख्या र जनशक्तिलाई रोक्न स्थानीय तहहरूले विभिन्न नीति तथा कार्य योजना ल्याएको भए पनि अपेक्षित रूपमा बढ्दो बसाई सराईलाई रोक्न निकै नै चुनौती छ। वैदेशिक रोजगार प्रतिको बढ्दो आकर्षण, सेवा सुविधाहरूको अभाव तथा स्वरोजगार, शिक्षा, स्वास्थ्य सेवा गुणस्तरीय नहुँदा पहाड़ छोड्दै तराई तथा शहर बजारतिर बसाई सराई भइरहेको बताउनुहुन्छ नवदुर्गा गाउँपालिका वडा नम्बर दुईका अध्यक्ष दिलबहादुर विष्ट।
खेतीयोग्य जमिनहरू पुरा बाँझो, गाउँ बस्तीहरू पनि ठुल्ठुला घरहरू छन्, सबै बाँझो देखिने अवस्था छ। एउटा गाउँमा दुई चार परिवारहरू मात्रै देखिने गरेको र राम्रो शिक्षा पाउने भन्ने लय लयका कारणले पनि गाउँबाट
अहिले प्राय जसो गाउँहरूमा पुरूषहरू पलायन हुँदा महिला र ससाना बाल बालिका मात्र गाउँमा भेटिने हुँदा योजनाको काममा समेत पुरूषहरू खोज्न मुस्किल हुने गरेको धनादेवी राउतको अनुभव छ।
कुनै योजनाको काम गर्दा पनि अहिले पुरुष एउटा सदस्यमा बस्नलाई पनि खोज्न पनि धौधो भइरहेछ भने मलामी पनि महिला जानुपर्ने या मान्छे नपुगेर पुरा गाडीको खर्च तिर्नुपर्ने अवस्था छ। अहिले जम्मै खेत बजार बसिसके।
स्थानीय तहहरूले कृषि शिक्षा लगायतका क्षेत्रमा योजना ल्याएको भए पनि बढ्दो बसाई सराई रोक्न भने निकै नै चुनौती छ। डडेलधुराको गन्यापधुरा गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 अन्य पालिकाबाट बसाई सरी आउनेहरूलाई जग्गा खरिद तथा घर निर्माणका लागि सहुलियत कार्यक्रम ल्याएको छ। गन्यापधुरा गाउँपालिका अध्यक्ष इन्द्र बहादुर कार्की,
हामीले उहाँहरूलाई घर बनाउँदाखेरि पनि 50,000 भन्दा माथिको हामीले कानून बनाउँदैछौँ, उहाँहरूलाई थप इन्सेन्टिभ दिएर।
यसरी संघ सरकार, सुदूरपश्चिम प्रदेश सरकार तथा स्थानीय सरकारको ठोस योजना नहुँदा जनशक्ति पलायन ठूलो समस्याका रूपमा रहने देखिन्छ। दिपेन्द्र अवस्थी, रेडियो नेपाल, डडेलधुरा।
नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सरकार बनाउने अंकगणित भन्दा जनताको मन जित्ने राजनीतिलाई कंग्रेसले प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभएको छ। झापाको बिरता बोर्डमा आज आयोजित कंग्रेसको जिल्ला स्तरीय कार्यकर्ता भेटघाटमा सभापति थापाले स्पष्ट राजनीतिक आधार बिना अन्य दलसँग गठबन्धन गर्ने पुनः त्यही गठबन्धन तोड्ने प्रवृत्ति सीमित नेताहरूको प्रधानमन्त्री बन्ने आकांक्षा तथा सत्ता भागबण्डाको राजनीतिले कंग्रेसको छवि कमजोर बनाएको बताउनुभयो। सभापति थापाले देशका समस्या बुझेर समाधान गर्न सक्ने क्षमता अझै पनि कंग्रेससँग रहेको दावी गर्नुभयो। पार्टीका उपसभापति विश्व प्रकाश शर्माले झापाका चिया उद्योगसँग सम्बन्धित समस्या वार्ता मार्फत समाधान गर्न सरकारसँग आग्रह गर्नुभयो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने भन्दै 23,65,000 रूपियाँ ठगी गर्ने तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा चितवन रत्नगर नगरपालिका 1 का 50 वर्षीय युवक राज पराजुली, दोलखा जिरी नगरपालिका 3 का 34 वर्षीय टंक बहादुर खड्का तथा सुनसरी धरान उपमहानगरपालिका 6 का 34 वर्षीय मनिष पोधार रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सुरत कुमार थापा छेत्रीले जानकारी दिनुभयो। पक्राउ परेका मध्ये पराजुलीले न्यूजील्याण्ड पठाउने भन्दै 16,65,000, खड्काले लिथुआनिया पठाउने भन्दै 5 लाख तथा पोदारले बेलायत पठाउने भन्दै 2 लाख रकम लिई विदेश नपठाई सम्पर्क विहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो। काभ्रे प्लानचोक जिल्लाको 2 वटा कुखुरा फर्ममा बर्ड फ्लू देखिएको छ। पशु सेवा कार्यालय काभ्रे प्लानचोकले जिल्लाको बनेपा नगरपालिका 13 साँगा स्थित बद्री खत्रीको लेयर्स कुखुरा फर्म र पनौती नगरपालिका 7 स्थित मानेश्वरी एग्रो फार्ममा पालिएका हाँस र कुखुरामा बर्ड फ्लू पुष्टि भएको जनाएको छ। कार्यालयका प्रमुख डाक्टर बज्रकिशोर ठाकुरले खत्रीको फर्ममा पालिएका लेयर्स कुखुरामा बर्ड फ्लू पुष्टि भएसँगै फर्ममा रहेका 1,650 कुखुरा नष्ट गरिएको बताउनुभयो। यस्तै पनौतीमा रहेको फर्ममा पालिएका हाँस र लोकल कुखुरामा बर्ड फ्लू पुष्टि भएसँगै अहिले डिस्पोजको काम भइरहेको बताउनुभयो। उहाँले जिल्लाका अन्य स्थानमा रहेका फर्महरूमा भने बर्ड फ्लू नदेखिएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय समाचार। श्रीलंकामा डेंगी संक्रमणमा वृद्धि भएपछि नियन्त्रणका लागि सेना परिचालन गरिएको श्रीलंका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार अस्पतालहरूमा दैनिक 1,000 भन्दा बढ़ी बिरामीहरू डेंगी संक्रमणका कारण अस्पताल भर्ना हुने गरेका छन्। श्रीलंकाका राष्ट्रपति अनुराग कुमार दिशा नायकले कार्यालयले श्रीलंका सेना, नौसेना र वायुसेनाका अधिकारीहरू लामखुट्टे प्रजनन स्थलहरू पहिचान गरी नष्ट गर्न विशेष युनिटमा सक्रिय रूपमा सहभागी हुने बताउनु भएको छ। डेंगीले उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेशी दुख्ने र बिरामी गम्भीर अवस्थामा पुगेपछि रक्तस्राव, निम्त्याई, मृत्यु समेत हुने गरेको छ। यस वर्ष लगभग डेंगीका 50,000 केसहरू रिपोर्ट गरिएकोमा 29 जनाको मृत्यु भएको छ। यसअघि सन् 2017 1,68,000 डेंगी संक्रमण पुष्टि गरिएकोमा 440 जनाको मृत्यु भएको थियो। यस हप्ता एकै दिनमा 1,000 भन्दा बढ़ी संक्रमणहरू पुष्टि वृद्धि भएको रिपोर्ट गरिएको आधिकारिक तथ्याङ्कले देखाएको छ। डेंगी फैलाउने एडिस लामखुट्टे, यसको कालो र सेतो धारीदार खुट्टाहरूद्वारा पहिचान गर्न सकिने र यसले स्थिर पोखरीहरूमा प्रजनन गर्ने जनाइएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जलवायु परिवर्तनका कारण डेंगी तथा अन्य लामखुट्टेजन्य भाइरसहरू तीव्र गतिमा फैलिरहेको चेतावनी दिएको छ। युरोपभर फैलिएको असाधारण गर्मी लहरका कारण जनजीवन, ऊर्जा प्रणाली र स्वास्थ्य क्षेत्रमा गम्भीर असर देखिन थालेको छ। वैज्ञानिकहरूले यो अवस्थालाई जलवायु परिवर्तनको स्पष्ट संकेत भन्दै यस्ता गर्मीहरू अझ बारम्बार लामो र तीव्र हुने चेतावनी दिएका छन्। फ्रान्समा गर्मीका कारण डुबेर मृत्यु हुने घटनामा वृद्धि भएको छ। फ्रान्सका खेलकुद तथा युवा मन्त्रीका अनुसार एक सप्ताहमा करिब 20 जनाको डुबेर मृत्यु भएको छ र नागरिकहरूलाई पानीका निकायमा सावधानी अप्नाउन आग्रह गरिएको छ। यसअघि सुरक्षा निकायले कम्तीमा 13 जनाको मृत्यु भएको पुष्टि गरेको थियो। अत्यधिक तापक्रमका कारण फ्रान्स सरकारले संकट व्यवस्थापन बैठक समेत आयोजना गरेको छ। बेल्जियममा मौसम विभागले आगामी दिनहरूमा अहिलेसम्मकै उच्च तापक्रम पुग्ने चेतावनी दिएको छ। केही विद्यालयले कक्षाहरू छुट्याएका छन् भने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। जर्मनीमा गर्मीका कारण पौडी दुर्घटनामा वृद्धि हुँदा एक हप्तामा 5 जनाको मृत्यु भएको छ। यस्तै फ्रैंकफर्ट विमानस्थलमा लामो समय विमानमा रोकिएका यात्रुहरूलाई स्वास्थ्य समस्या देखिएको छ। बेलायतमा पनि उच्च स्तरको गर्मी चेतावनी जारी गरिएको छ र त्यहाँ केही क्षेत्रमा तापक्रम 40 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। मौसम विभागले जून महिनाकै रेकर्ड तोड़िन सक्ने चेतावनी दिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
पछिल्लो समय नेपालको सम्पत्ति शुद्धिकरणको अवस्था प्रगतितर्फ उन्मुख भएको देखिएको छ। फ्रान्सको पेरिसमा यही जून 15-19 सम्पन्न प्लेनरी बैठकले नेपालले सम्पन्न गर्नुपर्ने 15-16 कार्य मध्ये 3 कार्य सम्पन्न गरिसकेको र अन्यलाई पनि छिटै सम्पन्न गर्न निर्देशन दिएको छ। फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफको प्लेनरी बैठकले विश्वभरका मुलुकहरूको सम्पत्ति शुद्धिकरणको जनवरीदेखि अप्रेल 2026 समीक्षा गर्दै नेपालले प्रगति गरेका विषयहरूलाई हटाउँदै बाँकी रहेका विषयहरूमा सुधारको काम अघि बढ़ाउन भनेको छ। नेपालले यही गतिमा काम गरेमा नेपाल आगामी 1 वर्षको अवधिमा ग्रे लिस्टबाट बाहिर निस्कन सक्ने अवस्था रहेको अर्थ मन्त्रालयले जनाएको छ। त्यसका लागि नेपालले मुख्य रूपमा आर्थिक अपराधका हिसाबले उच्च जोखिममा केन्द्रित भएर थप कार्य गर्नुपर्ने एफएटीएफको प्लेनरी बैठकले औल्याएको अर्थ मन्त्रालयको सम्पत्ति शुद्धिकरण विषय हेर्ने सहसचिव डाक्टर हरिप्रसाद नेपालले जानकारी दिनुभयो। उहाँले विगत 10 महिनामा नेपालको प्रगति महत्वपूर्ण भएकोले नेपालले सम्पादन गर्नुपर्ने मध्ये सम्पन्न भइसकेका कार्यहरू सूचीबाट हटाएको जानकारी दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ़ाइने बताउनु भएको छ। चितवन उद्योग संघले आयोजना गरेको छलफल कार्यक्रममा उहाँले औद्योगिक क्षेत्र सञ्चालन गर्ने विषयमा पहल भइरहेको र छिटै त्यसलाई अगाडि बढ़ाउने उल्लेख गर्नुभयो। सरकारले उद्योगिक व्यवसायलाई लगानी गर्ने र रोजगारी सृजना गर्ने काममा लाग्न प्रेरित गर्ने समेत उहाँले उल्लेख गर्नुभयो। नियम उल्लंघन गर्ने उद्योगहरूको विद्युत लाइन काटिएको र प्रक्रियामा आई सञ्चालन भएका उद्योगहरूलाई छूटसहित गरिएको मन्त्री यादवले बताउनुभयो। कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष गोपाल प्रसाद गैरेले संघका परियोजनाहरूको बारेमा जानकारी गराउँदै शक्तिखोर औद्योगिक क्षेत्रको सञ्चालन गर्ने विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। स्पेनी व्यवसायी तथा लगानीकर्ताहरूलाई नेपालमा लगानी विस्तार गर्न र द्विपक्षीय व्यापार विस्तार गर्न आग्रह गरिएको छ। स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित नेपाल स्पेन बिजनेस फोरम 2026 स्पेनका लगानीकर्ता तथा व्यवसायीहरूले नेपाल सरकार तथा निजी क्षेत्र बीच सहकार्यको अभिवृद्धि गर्नुपर्नेमा जोड़ दिनु भएको छ। मेड्रिड स्थित नेपाली दूतावासद्वारा आयोजित फोरम बैठकमा स्पेनका लगानीकर्ता तथा व्यवसाय र नेपालका सरकारी तथा निजी क्षेत्र बीचको दूरी घटाई व्यापार तथा लगानी सहकारी विस्तार गर्ने विषयमा जोड़ दिइएको छ। कार्यक्रममा स्पेनका लागि नेपाली कार्यवाहक राजदूत पूरक अधिकारीले नेपाल र स्पेन बीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा सहकार्यका उच्च सम्भावना भएका क्षेत्रहरूमा साझेदारी विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। कार्यक्रममा स्पेन उद्योग वाणिज्य मण्डलका अन्तर्राष्ट्रिय सम्बन्ध उपनिर्देशक लुइस रेड्रिक बेजले स्पेनको गहना तथा फेसन उद्योगको गतिशीलता बारे जानकारी गराउँदै स्पेनी उपभोक्ताहरू विशिष्ट अन्तर्राष्ट्रिय उत्पादन प्रति आकर्षित हुँदै गएको उल्लेख गर्नुभयो। मंगलबार नेपाली शेयर बजारको परिसूचक नेप्से करिब 4 महिना यताकै न्यूनतम बिन्दुमा झरेको छ। यस्तै नेप्से परिसूचक 26.16 अंकले घटेर कारोबार भएको छ। मंगलबारको कारोबारपछि नेप्से परिसूचक 2674 अंकमा झरेको छ। यो अंक फागुन 17 यताकै न्यून अंक हो। अघिल्ला दिनहरूमा प्राय एकल अंकमा घटबड भइरहेको बजार परिसूचक मंगलबार भने दोहोरो अंकले घटेको हो। यसदिन बजारको परिसूचकका अतिरिक्त कारोबार रकम पनि घटेको छ।
अब खेल समाचार रमेश टमट्टाबाट।
विश्वकप अन्तर्गत आज पोर्चुगल र उज्बेकिस्तान बीच खेल हुँदैछ। नेपाली समयअनुसार राति पाउने 11 बजे खेल अमेरिकाको अस्टन स्टेडियममा हुनेछ। विश्व चर्चित खेलाड़ी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको खेल हेर्न खेल प्रेमीहरू आतुर छन्। पोर्चुगलले फुटबलमा धेरै चर्चा पाए पनि विश्वकप मात्रै जित्न बाँकी रहेकाले खेललाई निकै चासोको रूपमा हेरिएको छ। उज्बेकिस्तानले पोर्चुगलको चुनौती सामना गर्नुपर्ने देखिन्छ। नव प्रवेशी जोर्डन एक खेल अगावै फिफा विश्वकप 2026 समूह चरणबाट बाहिरिएको छ। अन्तर्गत लेभिस स्टेडियममा आज बिहान भएको खेलमा अल्जेरियाले जोर्डनलाई 2-1 हरायो। जोर्डनका लागि 36 मिनटमा निजार अल रसदानले शुरूआती अग्रता दिलाएका थिए। दोस्रो हाफमा खेलमा फर्किएको अल्जेरियाले 69 मिनटमा बराबरी गोल फर्कायो। त्यसपछि 82 मिनटमा अमिन गुइरीले उत्कृष्ट गोल गर्दै अल्जेरियाको नकआउट सम्भावना जीवित बनाए। पहिलो जितसँगै दुई खेलबाट 3 अंक बनाएको अल्जेरिया समूहको तेस्रो स्थानमा छ। समान 3 अंक बनाएको अस्ट्रिया गोल अन्तरका आधारमा तालिकामा दोस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको साबिक विजेता अर्जेन्टिना 6 अंक जोड्दै नकआउट चरणमा पुगिसकेको छ। सोमबार राति भएको खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई 2-0 गोलले पराजित गरेको थियो। किलियन एम्बाप्पे प्रेरित फ्रान्स र एर्लिन हालाण्ड प्रेरित नर्वे फिफा विश्वकप 2026 नकआउट चरणमा प्रवेश गरेका छन्। समूह आई अन्तर्गत आज बिहान भएको खेलमा साबिक उपविजेता फ्रान्सले इराकलाई 3-0 गोलले हरायो। यही समूहको अर्को खेलमा नर्वेले सेनेगललाई 3-2 गोलले स्तब्ध बनायो। नर्वे 28 वर्षपछि नकआउट चरणमा पुगेको हो। फ्रान्सको जीतमा एम्बाप्पेले 2 तथा उस्माने डेम्बेले 1 गोल गरेका थिए। दाङको घोराईमा भएको लुम्बिनी प्रदेश स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता 2083 रूपन्देही जिल्ला आईटीएफ तेक्वान्दो संघ च्याम्पियन बनेको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा 2 दिनसम्म घोराईमा भएको प्रतियोगितामा रूपन्देहीले 4 स्वर्ण 3 रजत र 2 काँस्य पदक सहित समग्रमा 9 पदक जित्दै च्याम्पियन हुन सफल भएको हो। च्याम्पियन बनेको रूपन्देहीले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा घरेलु टोली दाङ जिल्ला आईटीएफ संघले 4 स्वर्ण 1 रजत र 2 काँस्य सहित 7 पदक जितेर दोस्रो बनेको छ। यस्तै नवलपरासी बर्दघाट सुस्ता पश्चिम आईटीएफ तेक्वान्दो संघले 3 स्वर्ण 5 रजत र 2 काँस्य पदक सहित तेस्रो स्थान प्राप्त गरेको छ। दोस्रो र तेस्रो बनेका दाङ र नवलपरासीलाई समेत ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।
अब मौसम। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 28.9 न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 1.1 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 30.3 न्यूनतम 21 डिग्री सेल्सियस, पोखराको अधिकतम 31.5 न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 15.3 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 35.7 न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा फाटफुट र दिपायलको अधिकतम 36.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.5 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत चितवनको भरतपुरमा बन्द सत्र जारी। आजै बन्द सत्र सम्पन्न गरेर निर्वाचनको कार्यक्रम अघि बढ़ाउने तयारी। बिना विवाद स्वस्थ र स्वच्छ तरिकाले महाधिवेशन सम्पन्न गरेर इतिहास रच्न प्रतिनिधिहरूलाई सभापति रवि लामिछानेको आह्वान। नेपालमा मनसून प्रवेश गरेको भए पनि तराईमा तातो लहरको जोखिम कायमै रहेको जल तथा मौसम विज्ञान विभागद्वारा जानकारी। अत्यधिक गर्मीका कारण बाँकेको नेपालगंजका 163 विद्यालय भोलिदेखि 3 दिन बन्द। श्रीलंकामा डेंगी नियन्त्रणका लागि सेना परिचालन। र फिफा विश्वकप फुटबलमा आज राति पहिलो खेलमा पोर्चुगल र उज्बेकिस्तान प्रतिस्पर्धा गर्दै। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।